الحمد لله وكفى وسلام على عباده الذين اتقى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة إن الله مع الصابرين صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ایمان والوں صبر و نماز سے مدد حاصل کرو بے شک اللہ صبر کرنے والوں کے ساتھ ہے۔ اس آیت مبارکہ میں اور جو رکوع میں جو یہاں سے شروع ہو رہا ہے اللہ رب العزت صبر کے موضوع کو تفصیلاً ذکر کیا اور اس طرح کہا کہ ایمان والوں صبر و نماز سے مدد حاصل کرو، یعنی کہ کمینڈ یہ نہیں ہے کہ صبر کرو بلکہ یہ کہا کہ اس سے مدد لو، صبر سے مدد لو اور نماز سے مدد لو، اس لیے کہ اللہ صبر کرنے والوں کے ساتھ۔ یہ زندگی کا ایک بہت اہم موضوع ہے، ایک بہت اہم شعبہ ہے، اور بعض علماء نے صبر کو آدھا اسلام قرار دیا، آدھا ایمان قرار دیا، بلکہ اگر غور کیا ہے تو یہ سارا ہی اسلام ہے۔ اس کی وجہ یہ کہ تین طرح کا صبر ہوتا ہے۔ ایک ہوتا ہے مشکل حالات کا صبر، جس کو عرف عام میں صبر کہا جاتا ہے کہ کوئی فوت ہو گیا، کوئی چیز چھن گئی، کوئی غم آ گیا، کوئی مشکل آ گئی۔ لیکن صبر اس سے زیادہ براڈ ہے، اور اس لیے کہ صبر اس کیفیت کو کہتے ہیں کہ جب انسان اپنے آپ سے ایک سٹرگل کر رہا ہوتا ہے، مجاہدہ کر رہا ہوتا ہے، جہد کر رہا ہوتا ہے، ایک لڑ رہا ہوتا ہے اپنے اندر، اور ایسا ہر مسلمان ہر وقت کر رہا ہوتا ہے۔ یہ ایک اہم بات ہے کہ مسلمان اندر سے ہر وقت اپنے آپ سے لڑ رہا ہوتا ہے۔ اس کی وجہ یہ کہ انسان کے اندر نفس ہے، خواہشات ہیں، ڈیزائرز ہیں، وہ انسان کو گناہ کرنے پہ ابھارتی ہیں اور نیکی سے روکتی ہیں، ورنہ علم کی کمی کبھی نہیں ہوتی۔ اکثر جو کمی ہوتی ہے وہ نفس کی طرف سے ہوتی ہے۔ کیا مطلب؟ کہ میرے علم میں اور میرے عمل میں جو ڈفرینس ہے، وہ ڈفرینس میرے نفس کی وجہ سے۔ مجھے پتہ ہے بہت ساری باتوں کا میں عمل نہیں کرتا، اس لیے کہ وہ میرا نفس اندر ہے، وہ مجھے روکتا ہے، مجھے یعنی کہ اس چیز کو پوسٹ پون کراتا ہے، مجھے لیزی بنا دیتا ہے کہ کر لیں گے، دیکھ لیں گے، اہمیت اس کی کم کر دیتا ہے۔ تو یہ جو اندر کا نفس ہے وہ ہر وقت مجھے روک رہا ہے اچھائی سے، ہر وقت برائی کو اکسا رہا ہے، کسی نہ کسی درجے میں۔ ہر ایک کا درجہ فرق ہے، جو محنت کر دیتا ہے نفس میں اس کا درجہ فرق ہو جاتا ہے، مطلب کہ اس کی اپنے آپ سے وہ گناہ کی سٹرگل کم ہو جاتی ہے، کیونکہ اس کو عادت بن گئی اس کے نفس کو نیکی کرنے کی، لیکن سٹل وہ سٹرگل کر رہا ہوتا ہے۔ یہ ختم نہیں ہوتا، بلکہ مشائخ نے یہ لکھا کہ کبھی تو انسان پاؤں پھیلا کے نہیں بیٹھ سکتا، نہیں اب میں نفس کے حملوں سے باز آ گیا، ایسا نہیں ہوتا۔ موت تک اسے نفس سے لڑنا ہے اور شیطان سے لڑنا ہے، کیوں؟ شیطان کا ہتھیار نفس ہے، شیطان نفس کے تھرو ہی حملہ کرواتا ہے۔ جیسے کتابوں میں ایک واقعہ لکھا ہے، جیسا غالباً شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کا، یہ کسی اور بزرگ کا، کہ شیطان ان کے پاس آیا اور یہ وسوسہ ڈالا کہ اب آپ عبادت نہ کریں، اتنے نیک ہیں، آپ کے اتنا علم ہے، اتنا، تو آپ نماز پڑھنا چھوڑ دیں۔ نماز تو مقصد تھا اللہ سے تعلق جوڑنا، وہ جڑ چکے۔ اب انہوں نے نفس کے اور شیطان کے حملے کو جانا اور کہا کہ یہ چیز تو آپ صلی اللہ علیہ وسلم نے نہیں کی، کہ ان کا ان سے زیادہ کسی کا تعلق ہے، وہ نماز اور آگے بڑھ کے تعلق پڑھنے میں، اور میں مجھے تو کہتا ہے کہ نماز تو پیچھے ہٹ، تو تو یقین ہے شیطان ہے، یہاں سے چلا جا۔ تو شیطان نے اگلا وار کیا، اگلا وار یہ تھا کہ دیکھا تجھے تیرے علم نے بچا لیا، تجھے پتا تھا کہ آپ صلی اللہ علیہ وسلم کی نماز فرض تھی، تو علم تھا، اس نے تجھے بچا لیا، ورنہ تو تجھے ہلاک ہو جاتا۔ تو اس نے کہا دیکھا پھر تو نے حملہ کیا، مجھے میرے علم نے نہیں اللہ کی رحمت نے بچایا۔ تو وہ نفس کے تھرو موٹا کرتا ہے اس کو، اپنا کبھی اس کو بڑا کر کے دکھاتا ہے اپنے آپ کو، کہ دیکھو کتنا نیک ہے، کتنا صالح ہے، کتنا علم والا ہے۔ اب یہ उस लेवल का स्ट्रगल है, ये उनका जो उलमा औलिया का स्ट्रगल होता है वो उस लेवल का पहुंच जाता है कि वो अपने आप को कंसाइज करना उस पैथ पे, उसके लिए फिर मेहनत चाहिए होती है, क्योंकि शैतान उनके रास्ते में हमला करता है। शैतान को हर एक का रास्ता पता है, वो एक मुहद्दिस को हदीस के रास्ते से हमला करेगा, वो एक फकीर को फिक्र के रास्ते से हमला करेगा, आलिम को इल्म के रास्ते से हमला करेगा, उसके हर मैदान का हमला फर्क होता है। इसीलिए नजर आता है कि इतने इल्म वाले लेकिन आपस में लड़ रहे होते, क्यों? इसकी वजह यही होती है शैतान उनके लेवल पर लड़ाई करा रहा होता है इल्म के बेसिस पे। तो ये कंटिन्यूस प्रोसेस है, क्योंकि एक स्ट्रगल चलती रहती है, वही सबक कि जब मुझे मेहनत करनी पड़ रही है अपने ऊपर कि नहीं मैंने स्ट्रेट पैथ पर रहना है, इस रास्ता जो अल्लाह तक जाते उस पर जमे रहना है, ये सबर जिसे अंदर की मेहनत है सबर कहते हैं। तो इसलिए सबर के मायने ब्रॉड है, एक तो गम में सबर करना है क्योंकि उसे मेंटल स्ट्रेस इंसान गुजर रहा होता है, एक पैनिक स्टेट होती है, उस वक्त अपने आप को एक इस पे रखना कि मेरे से कोई गलत जुमला ना निकले, मेरे इस कैफियत में अपने जज्बात के थ्रू उस रास्ते से जो अल्लाह ताला ने बताया है उसका जज्बात पे गलत इजहार ना कर दूं, तो उस वक्त एक एफर्ट लग रही होती है। लेकिन इसी तरह की सारी जिंदगी एफर्ट मुख्तलिफ अंदाज से लग रही होती है, सुबह फजर तोड़ना, नमाज पे जाना, इवन ये दर्स पे आना, कंटिन्यूटी के साथ आना एक मुश्किल काम है, क्योंकि अल्लाह ताला और आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारका का मफहूम है, और अल्लाह ताला हमसे चाहते हैं कि कोई अमल करो, थोड़ा करो, मुस्तकिल मिजाजी से करो, वो अल्लाह को पसंद है। अब मुस्तकिल मिजाजी ही असल सबर है, क्योंकि होता है कि हालात बदलते रहते हैं, कभी कोई हाल, कभी कोई हाल, कभी बीमारी, कभी कुछ, कभी कुछ, कंटिन्यूटी असल मसला होती है हर चीज में दीन पे कायम रहने के लिए। इसीलिए नमाज में 5 times a day कंटिन्यूटी उसमें मतलूब है। तो कहने का मतलब कि ये जो कंटिन्यू स्ट्रगल है ना इंसान की जिंदगी, सबर है। तो नेकी पे सबर, बुराई ना करने पे सबर, बुरे हालात पे सबर, ये सब सबर। तो मुस्तकिल सबर कौन है जो सबर ना कर रहा अगर वो शरीयत पे कायम है? हाँ, वो सिर्फ सबर नहीं कर रहा होगा जो शरीयत पे नहीं है, जो गुनाह कर रहा है वो भी सबर नहीं कर रहा, कोई नेकी छोड़ रहा है वो सबर नहीं कर रहा। नेकी पे रहना सबर है, वो एक कंटिन्यूस एफर्ट डिमांड करता है। अब अल्लाह ताला यही ने इस आयत मुबारक में यही कहा कि उससे मदद लो, क्योंकि इंसान उसी से घबराता है कि ये जो मुझे अपनी मर्जी के खिलाफ जो करना पड़ता है ना, सुबह सुबह उठना, फजर के वक्त नींद आ रही है, तहज्जुद तोड़ना, अपनी मर्जी के अगेंस्ट हो रहा होता है। अब इंसान समझते है क्या बोझ है, नहीं, यही बोझ अल्लाह ताला देखना चाहते, यही तो इंसान को एलिवेशन देती। कोई दुनिया में शायद ही कोई ऐसा शख्स होगा, शायद इसका स्लीप साइकिल थोड़ा डिफरेंट हो, वरना हर एक को सुबह उठने में मुश्किल होती है ऑलमोस्ट, इल्ला माशाल्लाह, क्योंकि इंसान की नींद को छोड़ना एक मुश्किल काम है, उसको एक स्लीपिंग फेज से उठ के दोबारा एक एक्टिव लाइफ में आने में थोड़ा टाइम लगता है, तो उस वक्त उसे स्ट्रगल होती है। और उसमें रीजन ऑफिस ना हो, रीजन हो ये कि नमाज पढ़नी है, तो ऑब्वियसली नफ्स और हमला करता है कि कोई देख नहीं रहा, कोई पूछ नहीं रहा, कौन पूछेगा कि मैं छोड़ दूं ये बाद में पढ़ लूं, कौन पूछने वाला है, तो एक एक्स्ट्रा हमला होता है नफ्स की तरफ से। लेकिन ये तो है, वो हर एक के साथ है कि उसको मुश्किल होती है। अल्लाह ताला ने कुरान में कहा कि नफ्स बहुत भारी है रात का उठना, जो अल्लाह ताला कह रहे हैं नफ्स भारी है तो इट मीन्स कि ये मुश्किल काम होगा, इसमें कोई एफर्ट लगेगी, तो इससे घबराना नहीं चाहिए, वो एफर्ट को अपना साथी समझना चाहिए कि यही तो मुझे एलिवेट करेगी अल्लाह की तरफ, ये जो मुझे एक मुशक्कत उठानी पड़ती। तो ये सी चीज को ब्रॉड कर ले, एक एग्जांपल दी तहज्जुद और फजर की, इसको ब्रॉड कर ले, दर्श में आने में कोई मुश्किल आती है, कंटिन्यूटी की मुश्किल आती है, समझे वही तो असल चीज है। बाकी जो फेवर में हालात वो तो उस वक्त तो अजर उतना नहीं मिलता जितना जब एडवर्स हो जाते हैं या अगेंस्ट हो जाते हैं। सारी जिंदगी को इसको ब्रॉड कर ले स्पेक्ट्रम को, तो उस चीज को अपने साथ ही समझे कि मेरी जिंदगी में करना क्या है, कि यही चीज तो है मेरी जिंदगी के अंदर, कि एफर्ट करनी है अल्लाह तक पहुंचने की, एफर्ट करनी है कंटिन्यूस एफर्ट, इसमें लेजीनेस नहीं आनी चाहिए। और एक दूसरे को जो कहा सबर की तलकीन करते रहो, यही है कि लेजी ना बनो, ये वक्त थोड़ा है, बहुत थोड़ा वक्त है, ये तो अभी आंख बंद हुई पता चल जाएगा है कि इंसान पछताएगा कि मैं क्या करके वो वक्त जया कर दिया, वो वक्त जया कर दिया, वो वक्त जया कर दिया। तो ये लेजीनेस जो आ जाती है विद द पैसेज ऑफ टाइम, इसको खत्म करना होगा। तो ये तलकीन करते रहना चाहिए कि लेजी नहीं बनना, बिल्कुल यकीनन वो लोग अक्लमंद थे जिनके बारे में मैं किताबों में हमने पढ़ा और मैंने पढ़ा कि वो कहते थे कि हम एक बुजुर्ग के बारे में है कि कहते थे कि मैं सत्तू इसलिए पीता हूं कि मैंने अंदाजा लगाया कि जो रोटी खाने में टाइम लगता है और सत्तू पीने में टाइम लगता है इस डिफरेंस में 70 टाइम सुभान अल्लाह कहा जाता है, तो मैंने कहा सत्तू पी लेता हूं पेट ही भरना है, उसको भी 70 टाइम सुभान अल्लाह में लगा दिया, क्योंकि यही आप एक्चुअल इस दुनिया की हमारी कमाई है, ये तो हमें पता नहीं है कि वक्त है क्या। और अगर हमें पता चल जाए रियल या मैं दूसरे के काम की बात करूं एक्स्ट्रा बात ना करूं मैं सही, मैं मुझे इस वक्त टाइम शॉर्ट है और मौत वाकई ऐसी है अचानक आती है तो बता के थोड़ी आती है, टाइम तो वाकई बहुत शॉर्ट है और चारों तरफ जो कुछ हो रहा है अगर गौर से देखे तो इंसान के लिए इबरत के लिए काफी है कि हज पे लोग जा रहे हैं रमी करने जा रहे हैं, किसी ने कभी सोचा होगा कि मैं इसमें मर जाऊंगा जाके, सुबह फोन करके गए होंगे हाँ जी मुजलफा का खत्म हो गया है वकूफ हम रमी करने जा रहे हैं और रात में मर गए, तो ऐसी मौत आती है तो बता के थोड़ी आती है, तो हम वाकई में हमारे स्केड्यूल को रीस्केड्यूल करें कि कहां मेरे अंदर की टाइम यहां किरे जा रहे यहां किरे जा रहे। अब जब ये सोच आ जाए अब इंसान इसको एनालिसिस करे टीवी देखना, यानी इससे ज्यादा वेस्टेबल टाइम क्या है, इंसान समय नहीं आ इतनी कीमती वक्त को टीवी देखने में वेस्ट कर, ठीक है खबर का पता होना वो तो 5-10 मिनट में भी खबरों का पता चल जाता है लेकिन वो देख रहे चैनल बदल रहे इसका मतलब कुछ पता नहीं कि टाइम क्या है जिंदगी क्या है वेस्ट कर रहा है जस्ट। तो इसको ये है सबर कि इसको एक दूसरे को कहते रहना कि इस टाइम को वेस्ट ना करो, ये बहुत कीमती वक्त है इसको यूटिलाइज करो सही जगह इनपुट हो जो बाद में तुम्हें फायदा दे, और फिर इंसान कहते मेरा वक्त नहीं है एक्चुअली वो वेस्ट कर रहा होता वक्त, तो अल्लाह ताला का इसको अपने साथ ही बनाओ सबर को हर वक्त अपने साथ रखो, इस दिल को अगर एफर्ट करनी पड़ रही होती है उसको हर वक्त अपने साथ उसको अपने जिंदगी का एक साथी बना लो, उससे मदद लिया करो नहीं वर्ड्स क्या मदद लो उससे और नमाज से मदद लो। अब क्या एक है नमाज को पढ़ना 5 times a day वो एक अलहदा चीज है, एक है उसको भी अपना साथी बना लेना कि इससे कभी हेल्प ली जाए नमाज से हेल्प लू, क्या मतलब कि कोई मुश्किल आ गई कोई काम करवाना है अल्लाह ताला से दो रकात नमाज हाजत के पढ़े अल्लाह ताला, अब ये रिफ्लेक्सिव से निकल गया फौरन ख्याल आते हैं इर्द गिर्द के कि ये इससे कहूं उससे कहूं ये कर दूं दवाई खा लूं बीमार हो गया हूं इससे कहलवा दूं कोई मसला है, लेकिन रिफ्लेक्सिव से ये निकल गया कि दो नफल भी पढ़ने हैं, हालांकि ये तरीका था अंबिया और औलिया का और ये होना चाहिए हर मुसलमान का, नमाज उसका बिल्कुल एक साथ ही होना चाहिए कि हर वक्त मुसल्ला साथ हो गाड़ी के अंदर हो जहां भी इशू खड़ा हो चले दो नफल वहां पे पढ़े बावजूद रहना और नफल पढ़ते रहना नमाज पढ़ते रहना ये उसके एक रूटीन होनी चाहिए, सफर में जा रहे हैं दो नफर सफर से वापस आए दो नफर कोई तो मुश्किल पड़ गई दो नफर, तो ये चीज से को साथ रखना। आप सल्लल्लाहु अलैहि वसल्लम गज़वे बदर में क्या क्या उनके पास था मुसलमानों के पास यही सबर और सलाह कि पता है कि आगे बहुत बड़ी फौज है लेकिन सबर और नमाज से मदद ले रहे, ये तरीका कंटिन्यूस है। हज़रत इब्राहीम अलैहिस्सलाम के बारे में आता है कि जब वो अपनी बीवी के साथ जा रहे थे बादशाह ने बीवी को पकड़ने के लिए एफर्ट की तो मुश्किल नजर आ रही थी तो उन्होंने दो नफल पढ़ने शुरू कर दिए, तो ये मुसलमान का शेवा हमेशा से रहे कि वो नमाज को अपने साथ रखता है और उसको मुश्किल से निकलने का जरिया बनाता है। जितने लोग कितने वाकयात सहाबा की जिंदगी में पढ़े औलिया की जिंदगी में पढ़े कि कितनी जगह पर उन पर रिस्क का मसला आता है खाने को नहीं मिल रहा होता तो उनकी स्ट्रगल में पहली चीज होती है नमाज पढ़ते हैं और बार बार कहते हैं हम पढ़ते जाते थे हद तक रिस्क पहुंच गए, यानी कंटिन्यूटी से वो नफल पढ़ रहे एक नफल सलाम फेरा फिर नफल पढ़े सलाम फेरा फिर नफल हद तक कोई दवा के दस्तक देता था खाना लेके पहुंच जाता, अब ये वो ये उनका हथियार होता था जिंदगी का। तो दूसरे लफ्जों में ये कहा जा सकता है कि अल्लाह ताला की कुव्वत ताकत कुदरत से फायदा उठाने का तरीका जो है वो सबर और नमाज, जिसको लास्ट टाइम मैंने एक्सप्लेन किया कि जो गैबी निजाम है अल्लाह की कुव्वत का उससे फायदा लेने का तरीका ये सबर और नमाज, कि जब कोई मुश्किल नजर आए, जब कोई मसला नजर आए जिंदगी में, सबर फौरन कि कायम रहना है, उस पैर से नहीं हटना। क्योंकि जब मुश्किल में फंसता है तो जाहिर होगा देखता है कि इस पैर पर से डेविएट कर दो, तो नहीं उस पर कायम रहूंगा और नमाज से मदद लूंगा। और अल्लाह ताला ने कहा इन्नल्लाह मअस साबिरीन, में सबर करने वालों के साथ हूं। अब मैयत कहना बहुत आसान है, ये बहुत ऊंचा मकाम कि अल्लाह की मैयत हासिल हो जाए, जो अल्लाह ताला देख रहा हो उस शख्स को, उसको सुन रहा, ऐसी कैफियत होती है कि हज़रत मूसा अलैहिस्सलाम जब फिरौन के दरबार में अल्लाह ने कहा जाओ दावत दो, लेकिन वो तो मैंने उनका बंदा कत्ल कर दिया था, वो तो मेरा दुश्मन है, तो अल्लाह ताला नहीं, मैं तुम्हारे साथ, मैं तुम दोनों के साथ हूं, मूसा और हारून अलैहिस्सलाम दोनों के साथ, और कि मैं सुन रहा हूं, मैं देख रहा हूं तुम्हें, कि मैं सुन भी रहा हूं देख रहा हूं। अब अल्लाह ताला ऐसे मुतवज्जे हो जाते हैं उस शख्स में, ये है मैयत। अब इंसान पे अल्लाह ताला मुतवज्जे हो जाए, मुतवज्जे तो पूरी मखलूक पे है, लेकिन खास तवज्जो देते हैं, उसकी रहमत आ जाती है उस पर, इसीलिए गैब का निजाम अल्लाह ताला हरकत पे लाकर उसकी हेल्प करते हैं। तो ये मैयत उसे हासिल हो जाती है, अल्लाह ताला उस पर उसकी तवज्जो हो जाती है अल्लाह ताला की रहमत की। तो अब जिस तरह अल्लाह ताला उसको गौर से सुन रहे हो, उसको देख रहे हो कि किस मुश्किल में फंसा हुआ है, क्या एफर्ट कर रहा है, तो यही तो जिंदगी का मतलब है। जन्नत इसका नमूना एक्चुअल होगी, दुनिया में उसका नमूना होता है कि अल्लाह की मैया, और एक स्टेज आती है फील भी शुरू कर देता है, जिसको मुकाम एहसान दूसरे लफ्जों में कहा जाता है। क्योंकि मुकाम एहसान पहुंचने वाला शख्स कंटिन्यूसली इस स्टेज में होता है, कि सबर कर रहा होता है, अपने आप को उसने शरीयत के अंदर बांधा होता है, अब उसको सबर करना पड़ रहा होता है। अब चूंकि मैयत की कंटिन्यूटी रहती है, हत्ता कि उसे वो फील होना शुरू हो जाता है कि अल्लाह ताला मेरे सामने है, मेरे साथ है, इसको मुकाम एहसान कहते हैं कि अल्लाह को देखना। तो दूसरे लफ्जों में इस बात का जो अगर ब्रीफली डिस्क्राइब करें तो ये बनेगी कि अपने आप को शरीयत सुन्नत के अंदर बांधे रखना, उसके अंदर वो भी कैफियात भी आ जाएंगी जो जो मुश्किल हालात में होती है, इसको एक्चुअली हम उल्फ आम में सबर कहते हैं। अब सुन्नत पे कायम रहना कौन सा आसान, जिस तरह लास्ट टाइम मैंने कहा था कि नमाज कोई आदाब से पढ़ना भी आसान काम नहीं है, पांच वक्त आदाब के साथ पूरे पहली सफ में तकबीर उला के साथ पूरी फोकस के साथ नमाज पढ़ना, और सुन्नत के मुताबिक अगर करे कि सुनते घर पढ़े, उसके बाद थोड़ी देर आराम करे, फिर उठ के जाए और जमात के साथ फजर रीड, कुछ दिन ही ये करना एक एफर्ट मांगता, तो यही सबर। अब ये सिर्फ एक फर्ज की बात हो रही है, अब सारी सुन्नतों का अंदाजा लगाएं कि जो जिंदगी में होती है एक एक काम में, अगर जो शख्स उस पर मेहनत करता है तो कितना वो सबर कर रहा होगा, और इसीलिए ऐसे शख्स को अल्लाह ताला की मैयत मिल जाती है। तो इसलिए दिल की दुखने को मुसलमान अपना सेवा बनाए। आप सुनने से मगमूम रहते थे क्योंकि गम की कई वजूहत है, एक वजह आखिरत का जो फिक्र है, दूसरा ये कि इस शरीयत पे कायम रहना है, एक एफर्ट चाहते, इसलिए उसमें एक गम होता है, इसलिए मुसलमान को हर वक्त एक सोच में रहता है, अपने अंदर झांक रहा होता है कि ये तकब्बुर आ रहा है इसको हटाओ, ये मेरे नौजब आ गई खुद पसंदी आ गई इसको निकालूं, ये दूसरे की तारीफ मुझे अच्छी क्यों लगी, क्या मेरे अंदर अजब है उसको दूर करूं, वो हर वक्त अपने पे फोकस, अपने पे फोकस, इसको हटाना उसको हटाना, एक जंग उसके अंदर चल रही होती। और इसी तरह मुआशरे की बातों को जब सुनना पड़ता है उस पर एक सबर होता है, और यही इनायात का एक बैकग्राउंड ये भी है जो पीछे से चल रहा है। तहवील किबला पे मुसलमानों को बहुत बातें सुननी पड़ी, जो किबले की डायरेक्शन चेंज हुई तो उन्हें लोगों की बातें सुननी पड़ी, क्या मजाक बनाए हुए कभी एक किबला कभी दूसरा किबला। अब जब बातें बर्दाश्त तो अल्लाह ताला का सबर करो, नमाज पढ़ो और सबर करो। आप सल्लल्लाहु अलैहि वसल्लम एक जगह अल्लाह ताला ने क्लियर कट कहा एक सूरत के अंदर कि ये जो लोग बातें कहते हैं इससे आपका दिल दुखता है, मुझे पता आपका दिल तंग होता है, सीना तंग होता है, तो क्या करें कि अल्लाह की तस्बीह करें और सजदा करें। वहां पर भी यही रेमेडी बताए कि तस्बीह करें और सजदा करें, ये जो आपका दिल दुखता है लोगों की बातों। तो माशरे के साथ स्ट्रगल करना भी एक एफर्ट चाहता है कि कभी कोई मजाक उड़ा रहा होता है, कभी कोई मजाक उड़ा रहा होता है, और जितना दौर आप सल्लल्लाहु अलैहि वसल्लम के दौर से दूर होगा उतना ही बढ़ेगा, कम तो नहीं होगा। इसीलिए तो हदीस पाक ने कहा कि एक सुन्नत को अमल करना जैसे शहीदों जैसे उसका सवाब हो जाए। तो बातें सुननी पड़ेंगी कि दाढ़ी रख ली उस पर पाते हैं, पर्दा कर लिया उस पर पाते हैं, कोई और माशरे के रिवाज रस्मों के अगेंस्ट काम कर लिए उस पर पाते हैं, तो ये तो चलता रहेगा। ये मुसलमान का काम है बर्दाश्त करना, ये नहीं उनकी वजह से छोड़ दो कि वो क्या कह रहे हैं, वो क्यों कह रहे हैं। ये भी तकब्बुर की निशानी होती है। बेटा वो बंदा नहीं होता, तो कहते रहे मुझे क्या, मैं तो अल्लाह के लिए कह रहा हूं। अगर फील हो रहा है कि क्यों कह रहे हैं, तकब्बुर की निशानी कि उसके अंदर हुई तकब्बुर खत्म हुई, मैं नहीं खत्म हुई कि मुझे क्यों कहा, तुम हो कौन जो कह दिया किसी ने कुछ। अब किसी काम करने वाले को ऐसे कोई कह दिया कैसे सफाई की है, तो वो नहीं माइंड करता, वो सुनता रहता बातें। अब किसी डॉक्टर को ये कह दो वो माइंड करेगा, क्योंकि उसके अंदर है कि मैं डॉक्टर हूं, उसके अंदर ये नहीं है। तो अगर मुझे फील होती है होगी बातें, ये मैं नहीं खत्म हुई अंदर कि मुझे है कि मैं कोई चीज हूं कि लोग मुझे क्यों कह रहे हैं, मैं कुछ नहीं हूं। ये जब तक कैफियत नहीं होगी तब तक तकब्बुर नहीं खत्म होगा, फिर नहीं माइंड करता है, कोई कहता है तो कहता है। तो इस लिए अल्लाह ताला ने यहां पे भी उसी कंटिन्यूटी में बात की कि सब्र करो, लोगों की बातें बर्दाश्त करो, इसे मदद दिया करो, इससे तरक्की होती है इंसान की। कि कुछ ने समझाने के लिए किस तरह भी कहा कि हर चीज को एलिवेट होने के लिए कुछ पार्ट चाहिए, अगेंस्ट ग्रेविटी कोई चीज एलिवेट होना चाहती है उसको भी एक फ्यूल चाहिए, पार्ट चाहिए। इसी तरह इंसान की तरक्की या अल्लाह ताला की तरफ जो तरक्की होती है, उसकी रूहानी तरक्की करती है, उसका फ्यूल ये सबर होता है। कि जहां वहां पे कोई ना कोई पेट्रोल या कोई और चीज जलती है और उसका मॉलिक्यूल टूटता है तो वहां पे एलिवेशन मिलती है। यहां इंसान का दिल जब टूटता है तो उसको वहां एलिवेशन मिलती है उसकी रूहानी। तो दिल टूटने पर परेशान ना हो जाए करे, बल्कि समझे कि यही एलिवेशन है मेरी रूहानी, मेरी अल्लाह से कुर्ब यही हो रहा है, इसी वक्त हो रहा है। जब मैं आराम से बैठा हुआ था उस वक्त ऐसी तरक्की नहीं हो रही थी जितना अब हो रही है। और इसीलिए जो गरीब गुरबा पिछले हुए लोग होते हैं वो बड़ी जल्दी बहुत अल्लाह के करीब होते हैं, उनसे बहुत डरना चाहिए अगर वो शरीयत पे हो। इसकी वजह ये है कि उनके अंदर तकब्बुर नहीं होता, एक चीज। दूसरा, वो कंटिन्यूसली एक गम की कैफियत पिस रहे होते हैं, और उस पिसने की वजह से, सबर की वजह से, वो उनकी जो तरक्की होती है अल्लाह के हाँ वो आम बनने की नहीं हो सकती। और तकब्बुर जो माने है तरक्की का, वो भी उनके अंदर नहीं होता। इसीलिए उनमें अंदर बहुत अल्लाह के वली छुपे होते हैं अगर वो शरीयत पे चल रहे। तो अब किस लेवल का सबर चाहिए, तो अल्लाह ताला ने एक्सट्रीम लेवल दिखा के बता दिया कि इस ये है एक्सट्रीम लेवल। अब उसके नीचे जितने भी लेवल हैं वो सबक मैं तुमसे चाहता हूं, मेरी डिमांड। अब एक्सट्रीम लेवल क्या है कि अपनी जान दे दो, क्या होगा ज्यादा ज्यादा, मतलब कि मुआशरा क्या कर सकते, जान ले लेगा ले ले, लेकिन मैं उस रास्ते से नहीं हटूंगा, मैं शरीयत के अमल पे कायम रहूंगा। क्या होगा कि अगर मुझे आदत पड़ी हुई है तो गुनाह की, मैं रोक लो नहीं करना नहीं करना नहीं करना, अल्टीमेटली ज्यादा क्या हो जाएगा, मर जाऊंगा। होता नहीं है, लेकिन ज्यादा से ज्यादा क्या होगा, मर जाऊंगा तो मर जाऊंगा। ये अल्लाह की डिमांड है, हटना नहीं है। ये कहीं पे भी अल्लाह ने कहा कि उस शरीयत से हट, ये उस चीज का भी आंसर है जो कॉमनली क्वेश्चन यंगस्टर्स कई बार कहते हैं कि ना मैडम को देखने में दिल करता है, अब इसका क्या हल है। देखिए हल दो ही, एक जिक्रुल्लाह की कसरत, उससे क्या होता है कि वो जो एक आदत होती है अंदर से, दिल की गंदगी जो होती है वो कम हो जाती है, चमक जाता है दिल, तो वो दिल ही कम करता है। लेकिन स्टिल कुछ ना कुछ एफर्ट करनी पड़ती है, फिर नफ्स मना तो नहीं है, अब वो एफर्ट तो करनी करनी है, उसका कोई ऑल्टरनेटिव नहीं है। और उस एफर्ट से हम घबराते हैं क्योंकि जहन में रहे कि अमल दो ही होते हैं, एक होते गैर इख्तियारी, एक होते इख्तियारी। इख्तियार से क्या है, इधर देख रहा हूं उधर देख रहा हूं, ये काम कर रहा हूं बोल रहे, सब इख्तियारी बातें, मैं चाहूं तो ना करूं। तो इख्तियारी अमल पे, किसी भी इख्तियारी अमल पे अल्लाह ताला छूट नहीं देंगे, इच्छा गलती होगी नहीं, पूछेंगे तुमने जान के किया, अल्लाह ताला दिल ही ऐसा हो गया था कि मैं काबू में नहीं रहा, नहीं क्यों काबू में नहीं रहे, ज्यादा मेरे मर जाते, क्यों हदीस पाक में ये मेंशन किया उलमा ने, एक हदीस है इसकी सनद तो कुछ कलाम है लेकिन स्टिल इस मौजू को के फौर है वो, हदीस पाक में मफहूम है कि अगर किसी को किसी से मोहब्बत होगी ना महरम से और उसने सब्र किया उस मोहब्बत पे, कि मोहब्बत होना बगैर इख्तियारी, उस पर कोई पूछ नहीं होगी कि वो हो गई, अब दिल किसी का मायल हो गया, वो गैर इख्तियारी, लेकिन अगर उसने काबू किया, काबू करने में क्या है ना उसकी तरफ देखा, ना उससे बात की, ना दिल में उसके ख्याल को जमाया, ये इख्तियारी फेल है, कुछ भी नहीं किया और इसके अंदर वो लड़ता था अपने आप से, हत्ता कि बीमार हो गया, हत्ता कि मर गया, तो वो शहीद की मौत, उसकी वजह यही है कि उसने सब्र किया है, कंट्रोल किया अपने आप, ये ऐसी अल्लाह ताला का एफर्ट पसंद है और यही हमसे चाहते हैं। और जितने लोग दीन पे मुस्मेत नहीं आ रहे उसकी वजह यह है कि वो सब्र नहीं कर रहे, वो सुबह उठने में सब्र नहीं है, नींद आ रही होती है तो सब्र करें, बाहर जाते हैं तब आंखें काबू में नहीं, कान काबू में नहीं, जुबान काबू में नहीं, तो सब्र करें। तो अल्लाह का ये डिमांड है, ठीक है जान देनी पड़ी दे दो लेकिन तुम्हें सब्र करना है। वला तकूलन मन युक्तलु फी सबीलिल्लाह अमवात बल अहया वला किल्ला तशऊरून, और जो लोग अल्लाह के रास्ते में कत्ल हो उनको मुर्दा ना कहो, दरअसल वो जिंदा है मगर तुमको उनकी जिंदगी का एहसास नहीं होता। तो ये अल्लाह ताला ने एक सबसे सुप्रीम लेवल जिक्र कर दिया कि जान देनी पड़ेगी ना, सब्र करते करते तो दे दो, उसका मर्तबा क्या है, वो ये कि अल्लाह ताला ने कहा कि वो लोग जिंदा होते हैं वो मुर्दा नहीं है, तुम्हें उनका नहीं पता कि वो जिंदगी कैसी है। तो इतना अल्लाह के यहां कीमती है अगर किसी ने अपनी जान ही दे दी, क्योंकि उसने एक्सट्रीम सब्र किया है, इससे ज्यादा इंसान के पास कुछ नहीं है अल्लाह को देने के लिए, उसने उस लेवल तक अपने सब्र को पहुंचा दिया। तो अल्लाह ताला ने उसे हमेशा की जिंदगी ऐसी दे दी कि अब कहा किसी तो ही ना मुर्दा, ये जिंदा है और किसी को उनकी जिंदगी का एहसास नहीं। अब ये जहन में रहे कि हर जो शख्स मर जाता है वो आलम बरज़ख में हो, तो बेशक वो मुसलमान हो या काफिर हो, आलम बरज़ख एक जिंदगी है और वो वहां पे जिंदा है, यानी एक अलहदा दुनिया है, वो वहां की एक जिंदगी है वहां पे, बेशक मुसलमान थे या काफिर थे। अब यहां पर जो कहा कि उन्हें मुर्दा ना कहो, तो अब हकीकत हाल तो अल्लाह ही जाने, लेकिन जो उलमा ने और अहदीस के थ्रू तो एक्सट्रैक्ट किया वो ये कि इनकी जिंदगी उससे ज्यादा होती है जो कि आम मुसलमानों की होती है, या आम काफिर या मुसलमानों की होती है, मरने के बाद इनकी कैफियत जिंदगी की उससे ऊपर की होती है और अंबिया की उससे भी ऊपर की होती है। क्या मतलब कि यहां पे ये कहा कि वो जिंदा है, तुम्हें इसका शुरू नहीं है, और लेकिन उनके मरने के बाद उनका जो अहकाम है होते हैं कि वो लागू होते हैं, चाहे मसलन उनकी बीवी दूसरी शादी कर सकती है, उनके जो जो माल छोड़ जाते हैं वो विरासत में तकसीम होता है, तो ये सारे आम मुर्दा के अहकाम है, लेकिन उनकी बात रवायात से पता चलता है उनकी जिस्म गलता नहीं है, जो हकीकी शहीद होता है उसका जिस्म मिट्टी के अंदर नहीं गलता, यह गलता है तो देर से गलत, बाद में कहा कि इसका मतलब यह है कि वो मिट्टी एकदम मिट्टी उस पर असर नहीं डालती, दूसरी चीज उस पर असर डाल सकती, तो मुख्तलिफ तरह से उसकी तौजीह की गई है, लेकिन उनकी जिस्म आम जिस्म से फर्क होता है, लेकिन उनके बाद अहकाम मुर्दा के लागू होते हैं, जैसे बीवी का दूसरी शादी करना, माल को तकसीम करना, लेकिन अंबिया की जिंदगी उससे भी ऊपर दर्जे की होती है मरने के बाद, इसलिए उनके मरने के बाद उनकी बीवी शादी नहीं कर सकती, उनकी विरासत तकसीम नहीं होती, उनके वहां पर भी जिंदा के अहकाम लागू होते, उनकी उससे भी ऊंचे दर्जे की जिंदगी होती है, लेकिन हकीकत हाल क्या है, कैसी जिंदगी है, वो वहां पे क्या करते हैं, कैसे जिंदा रहते हैं, इसकी तफसील चंद तो मौजूद है हदीस में, चंद नहीं, यानी अक्सर नहीं है, तो हकीकत नहीं इंसान जान सकता वो किस किस्म की होगी, یہ تو کہا کہ مردہ نہ کہو. اب یہ اس طرح نہیں ہے کہ کہیں نہیں سکتا کہ مر گئے ہیں وہ فوت ہو گئے ہیں, ایسی بات نہیں ہے. مطلب کہ مردہ خیال نہ کرو, بتانا یہ مطلب مقصود ہے کہ ان کی زندگی ہے جس طرح عام مسلمان یا عام مردے کی ہوتی ہے, اس سے اونچے درجے کی ان کی زندگی, یہ سمجھو اس کی اہمیت تو واضح کی. پھر آگے کہا کہ وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ. اور دیکھو ہم تمہیں آزمائیں گے ضرور کبھی خوف سے اور کبھی بھوک سے اور کبھی مال اور جان اور پھلوں میں کمی کر کے, اور جو لوگ ایسے حالات میں صبر سے کام لیں ان کو خوشخبری سنا دو. تو اوپر کا لیول دکھا کے کہ موت الٹیمیٹ لیول ہے, اب اس سے نیچے جتنے کے بھی لیول ہوں گے وہ زندگی میں تمہارے سامنے آئیں گے. کہ موت تو زندگی کے ختم ہونے کا نام ہے, اس زندگی سے اگلی زندگی میں ٹرانسفر ہونے کا نام ہے. اس زندگی کے اندر مختلف لیول آئیں گے تم پہ انہیں حالات کے, تو اس کے لیے تیار ہو. وَلَنَبْلُوَنَّكُمْ, ضرور ہم تمہیں آزمائیں گے. اب اس کے اندر کتنے میسجز, ضرور آزمانے کا کیا مطلب ہے, دیر از نو ایکسیپشن. اب اس دوسرے لفظوں میں اللہ تعالیٰ نے بتا دیا یہی زندگی ہے, یہ زندگی اسی چیز کا نام ہے. یعنی زندگی کے اندر ہی ہوگا کہ ایسے حالات آئیں گے جو آگے اللہ تعالیٰ نے ایکسپلین کیا. اب یہ ایک زندگی کا تصور دیکھیں اور ایک وہ زندگی کا تصور ہے جو کہ آج کل کے بچوں کو بتایا جاتا ہے یا جس سے ہم گزرے جو ہمیں بتایا گیا کہ زندگی تو یہ ہے کہ اسے انجوائے کیا جائے, زندگی تو یہ ہے کہ کوئی مشکل نہ آئے. اب جب یہ ٹریننگ ہوتی ہے اور یہ ٹریننگ نہیں ہوتی جو اللہ تعالیٰ کرنا چاہ رہے ہیں, تو پھر وہ ڈپریشن کریٹ ہوتا ہے, پھر وہ انگزائٹی حد سے بڑھ جاتی ہے جب یہ حالات آتے ہیں جو کہ آنے ہیں, جو اللہ نے کہا تو آنے, جو خالق کائنات اور ہمارا خالق کہہ رہے کہ تم پہ حالات آئیں گے, تو جب وہ حال آتے ہیں اس کے لیے پریپیئرڈ ہی نہیں ہوتا کوئی, جو پریپیئر نہیں ہے تو وہ پریشان ہو جاتا ہے, اور پریشانی حد سے جب بڑھتی ہے تو وہ ڈپریشن کی صورت اختیار کر لیتے. اب جس کو یہ آئے مستحضر ہو, جس نے یہ ٹریننگ لی ہو, وہ ڈپریشن میں جائے گا, غم میں چلا جائے گا, رو پڑے گا, لیکن ڈپریشن نہیں ہوگا کیونکہ اللہ وہ یہ تو ایسے ہی ہے جیسے ایگزامینیشن ہال کے اندر ٹیسٹ ہوتا ہے. اب انگزائٹی سب کو ہوتی ہے جنہوں نے پڑھا ہوا, جو تیار ہو کے آئے انگزائم, سب کو انگزائٹی ہے, لیکن وہ ڈپریشن تو نہیں ہوتا, وہ تو ٹیسٹ کی انگزائٹی ہوتی ہے. کئی لوگوں کو ہو جاتا ہے ان کا انگزائٹی کا لیول حد سے بڑھ جاتا ہے لیکن وہ پرفارم نہیں کر سکتے. اللہ تعالیٰ یہ بتا کے انگزائٹی کا لیول اس حد تک لانا چاہتے ہیں کہ تم پرفارم کرو, کیونکہ ایگزام کا اسٹریس دو طرح کا ہوتا ہے. ایک اسٹریس ہوتا ہے جو انسان کی پرفارمنس کو انہینس کر دیتا ہے, ایک اسٹریس ہوتا ہے جو اس کو پرفارمنس کو ڈکلائن کر دیتا ہے, اس کو ختم کر دیتا ہے, اس پہ نیگیٹو افیکٹس آتے ہیں. تو جس پہ وہ انگزائٹی ہوتی ہے تو اس کو تھراپی کی ضرورت ہوتی ہے, سائیکالوجسٹ تھراپی دے کے یہ بتاتے ہیں کہ اس لیول کو کم کر کے اس لیول پہ لاؤ جو فائدہ مند ہے. اب اللہ تعالیٰ یہ بتا کے کہ یہ ہوگا تمہارے ساتھ, ہمارے اسٹریس کو اس لیول پہ لانا چاہتے ہیں جب ہماری پرفارمنس میچ ہو جائے, کہ ہاں میں تیار ہوں گی, ہوگا پھر میں نے کیا آنسر کرنا. کیونکہ جب یہ کہا جاتا ہے ہم ضرور آزمائیں گے, یہ ورڈ آ رہے ہیں آزمائیں گے, ایگزام کا ورڈ اللہ تعالیٰ یوز کر رہے ہیں کہ اطلاع آئے گی, ایگزام ہوگا تمہارا, تو اب ایگزام کے لیے پریپیئرڈ ہوتا ہے بندہ کہ کیا کوشچن آئے گا میں اس کا آنسر کروں. یہ ہے ساری کیفیت جو اللہ تعالیٰ اس آیت میں بتا رہے ہیں کہ وہ تیار ہوتے ہیں کوشچن آئے گا اور اس کو آنسر کرے گا. جیسے وائرل کے اندر انسان تیار بیٹھا ہوتا ہے کہ کوشچن کیا آئے گا میں کیا آنسر کروں, پورا فوکس ہوتا ہے اس وقت. تو یہی مسلمان کے اللہ تعالیٰ کیفی جہاں دیکھنا چاہتے ہیں کہ وہ فوکسڈ ہو کہ کیا کوشچن آتا ہے اور میں کیا اس کا آنسر کر لوں, تیار ہے اس کے لیے. ایک تو یہ اللہ تعالیٰ نے کہا تو ضرور آزماؤں, دوسرا یہ بھی بتا دیا ضرور آزمانے میں کہ کوئی ایکسیپشن نہیں ہے, ایون اولیاء پہ بھی آئیں گے. دیکھیں انسان کی مشکلات آنے کی دو وجوہات مین ہوتی ہیں, ایک ہوتے ہیں اس کے گناہ, دوسرے ہوتے ہیں اللہ کی آزمائش. اس لیے جو گناہ چھوڑ دیتا ہے نیکی تقویٰ پہ آ جاتا ہے, ایک تو اس کی زندگی کی میں برکتیں بڑھ جاتی ہیں, یعنی کہ جو مشکلات گناہ کی وجہ سے آتی ہیں وہ رک جاتی ہیں, لیکن جو اس کی تقدیر میں ہے, جو آزمائش کے لیے اللہ نے اس کی تقدیر میں لکھی ہے کہ میں یہ ہوگا اس کے ساتھ, وہ تو نہیں ٹلے گا. لیکن اس میں اس نیکی تقویٰ کی وجہ سے وہ صبر اس کی کیفیت اس پہ ہوگی, تو پینک نہیں کرے گا, اس میں بھی اس کو دل میں سکون کی کیفیت رہے گی. بدانے میں مشکل میں ہوگا, بیماری میں ہوگا, لیکن وہ سکون کے اندر ہوگا, کیونکہ قرآن پاک نے دوسری جگہ کہا کہ جو مومن ہے اس کے دل کو ہدایت دے دیتے, یہ نکل بات اللہ تعالیٰ اس کے دل کو ہدایت دے دیتے, تو وہ سکون کی کیفیت میں ہوتا ہے. وہ کہ بظاہر وہ پین فیل کر رہا ہو لیکن سکون میں ہوتا ہے. اس کی مثال ایسے ہی سمجھے کہ ایک پیشنٹ انڈر سرجری ہو تو پین تو اسے ہوتی ہے آفٹر سرجری, لیکن وہ اس کے اندر کوئی شکوا نہیں ہوتا کہ ڈاکٹر نے کیوں مجھے کاٹ دیا, کیوں مجھے یہاں پہ انسین دے دیا, اس کے اندر شکوا نہیں ہوتا ڈاکٹر سے, حالانکہ اسے پین ہو رہی ہے. یہی مسلمان کی کیفیت ہوتی ہے, وہ پین میں ضرور ہو سکتا ہے ہو, لیکن اس کو شکوا کوئی نہیں ہوتا کسی سے, وہ اس کے لیے تیار بیٹھا ہوتا ہے کہ ہاں یہ تو ہوتا ہے اللہ کی طرف سے ہے, ٹھیک ہے. تو یہ دونوں باتیں اس میں, ایک تو زندگی کا مقصد بتا دیا کہ زندگی اس لیے ہے کہ تمہیں ٹیسٹ کیا جائے یہاں, اور تم اس میں صبر کرو گے, صبر پارٹ آف دا لائف ہے. اب جب یہ کانسیپٹ نہیں ہے تو جیسے کچھ تھوڑا سا مسئلہ انسان ٹھیک اٹھتا ہے کہ کیوں ہو گیا, یہ کیسے ہو گیا. اب اس کو اسپیکٹرم براڈ کرتے رہے, ایک ایک زندگی کے چاروں طرف ایگزامپل پھیلی ہوئی ہے, بچے کا ایڈمیشن نہیں ہوا کیوں نہیں ہوا, شادی نہیں ہو رہی کیوں نہیں ہو رہی, لوگ رشتہ آ کے دیکھ کے جا رہے ہیں کیوں شادی نہیں ہو رہی. اب یہ ساری ایکچولی اسی آیت کا مظہر ہوتی ہے کہ ہم آزمائے جا رہے ہیں کہ دیکھتے کیا کرتا. اب وہ تیار نہیں ہوتے, اس کو ایسے لے نہیں رہے ہوتے تو پینک کر رہے ہوتے, اور شکوے نکل رہے ہوتے زبان سے کیوں نہیں ہو رہا, دوسروں کے ساتھ ایسا نہیں ہو رہا, میرے ساتھ ایسا کیوں ہو رہا. اور پھر اللہ تعالیٰ نے کہا وَلَنَبْلُوَنَّكُمْ, یعنی کہ یہ کہا کہ ہم آزمائیں گے, ہم آزمائیں گے, میں آزماؤں گا نہیں کہا, ہم آزمائیں گے. اب جو ہم کہا تو اللہ اپنی جلالت کی طرف کہ میں ذاتی طور پہ آزماؤں گا. جب ہم کا فیضا آتا ہے اس طرح سے بات کی جاتی ہے, اللہ تعالیٰ خاص طور پہ یہ لوگوں کو متوجہ کر رہے ہوتے ہیں کہ میں آزماؤں گا, ایگزامینر میں ہوں. تو اللہ تعالیٰ نے اپنے سے منسوخ کیا کہ میں آزماتا ہوں. اب جب اس سے بھی مسلمان کو تسلی ہوتی ہے کہ ایگزامینر وہ ہے, وہ زیادتی نہیں کر رہا, وہ ظلم نہیں کر رہا, وہ میرے ہستے زیادہ نہیں بڑھائے گا, اگر میں نے صبر کیا وہ غیب کے نظام کو حرکت میں لا کے مجھے بچائے گا, اور اگر میں تقریب میں میرے مرنا ہوا مر گیا تو وہاں پہ بھی میری عیش ہے. تو اس میں بھی تسلی ہے کہ ہم آزما رہے ہیں تمہیں. اور آزمایا کیوں جاتا ہے, ٹیسٹ کیوں ہوتا ہے, کہ دوسروں کو شو کرنا ہوتا ہے کہ دیکھو کتنا قابل ہے, ڈیفریشیٹ کرنا ہوتا ہے لائک اور نالائک اسٹوڈنٹ. اچھا ایگزام کیا ہوتا ہے جو ڈیفریشیٹ کر دے کہ لائک اسٹوڈنٹ ہے, یہ اتنے زیادہ پڑھا ہے, اس نے کم پڑھا ہے, اے وہ اچھا ایگزام ہے. اور آبویسلی اگر ایگزام ایزی بنا دیا جائے, بہت آسان اس کا لیول ہو, تو پھر تو ڈیفریشیٹ نہیں ہوگا. اس ڈیفریشیٹ کرانے کے لیے یہ سارے ٹیسٹ ہوتے ہیں کہ کبھی خوف, کبھی بھوک, کبھی کچھ, تو ڈیفریشیٹ ہو جاتا ہے کون صبر کر رہا ہے کون نہیں کر. اگر شریعت ساری آسان ہوتی, ہر چیز انسان کی مزاج کے مطابق بنا دی جاتی, تو پھر کیا ڈیفریشیٹ ہوتا, کیسے بدلتا کون ایفرٹ کر رہا ہے کون ایفرٹ نہیں کر رہا. تو اس لیے وہی بات کہ صبر اس زندگی کا پارٹ ہے, مسلمان کی زندگی کا حصہ ہے, صبر سے ہی ڈیفریشیٹ ہوتے ہیں لوگ. اور اپنے صبر کو جج کرنا چاہیے, اگر اپنی اللہ کے ہاں قرب کو, اللہ کے ہاں مقبولیت کو, اللہ کے ہاں اپنے دین کے لیول کو, اپنی روحانیت کے لیول کو جج کرنا ہے, تو اپنے صبر سے کر لیں, گریڈ کریں اپنے صبر کو, میرا صبر کس درجے کا ہے, میں کتنا صبر کرتا ہوں. اور اس کے لیے کیا سارے اعمال, صبح اٹھتا ہوں کتنا ریگولر, ریگولرٹی صبر ہے, ریگولرٹی سے نیکی پر لگے رہنا یہ صبر ہے, ریگولرٹی سے گناہ چھوڑتے رہنا یہ صبر ہے. اب میں گریڈ کروں گا میں کتنی کرتا ہوں اس پہ صبر, نیکی پہ اور گناہ پہ, اور مشکل حالات آتے ہیں تو اس پہ, اور ہر ایک چیز کو گریڈ کرے. خوف کو کیا مطلب, جو کہا کہ خوف سے آزمائیں گے, تو اس میں یہ مراد ہے کہ خوف کسی قسم کی بھی ہو سکتا ہے, ایک یہ بھی ہو سکتا ہے لوگوں کا خوف, جو اس کا بیک گراؤنڈ ہے اس کا, کہ لوگ باتیں سنائیں گے ان سے خوف ہوتا ہے, کوئی نقصان پہنچا دیں گے خوف ہوتا ہے. میں شریعت پہ قائم رہوں گا خوف ہے, मैं सच बोलता है यार तो कहीं ऐसा ना हो कि मेरे ग्राहक कम हो जाए, ये खौफ है। तो ये सारे खौफ है, लेकिन उसमें सब्र करना है। ठीक है, मैं इस खौफ एक्सेप्ट करता हूँ। हजरत इब्राहिम ने बीवी को जब छोड़ के आ रहे हैं, कितने खौफ उनके दिल में होंगे, न जाने बीवी बच्चे के साथ बनेगा क्या। लेकिन सब्र करना कि अल्लाह के हुक्म को नहीं तोड़ना। वर्जू और भूख से आजमाएंगे, खाने पीने की चीजें कम होंगी, कैसे आगे मैं पढ़ूंगा, कैसे मुझे रिस्क मिलेगा, कैसे मेरी जॉब का क्या बनेगा, वगैरह वगैरह जितनी भी खाने पीने से रिस्क मुतालिक खौफ है वो इसमें शामिल। और माल के नुकसान से, अब देखिए इन जो अल्लाह ताला ने मुख्तलिफ चीजें जिक्र की, इनमें तीन चीजें इंसान के रिस्क से रिलेटेड है, जो भूख, माल का नुकसान और समरात का नुकसान, फलों का नुकसान, ये सब रिस्क से रिलेटेड। यानी कि इतना बड़ा इंसान की जिंदगी का ये खौफ है कि अल्लाह ताला ने तीन तरह से उसको जिक्र किया कि ये सारे तुम पे आएंगे, लेकिन सबर से कायम रहो, उससे मदद लेते रहो, नमाज से मदद लेते रहो, उसको वे आउट अल्लाह ताला देते रहेंगे। ये सब लास्ट टाइम कुछ एग्जाम्पल जिक्र की थी, कैसे अल्लाह ताला निकालते हैं और रिस्क का वादा कैसे पूरा करते हैं जो सबर और नमाज पर कायम रहता। तो माल का नुकसान, उसमें जितने माल के एक्सीडेंट्स हो गए, आग लग गई फैक्ट्री में वगैरह वगैरह, वो सब उसमें शामिल है। तो या तो गुनाह से होते हैं या तकदीर से। और अगला चीज जानों का नुकसान, तो जान चली जाती है कभी अपनी, कभी बेटे की, कभी रिश्तेदार की, कभी वालदेन की, या उन्हें बीमारी आ जाती है वो उसमें शामिल, या इवन मेंटल स्ट्रेस इंसान में गुजरता है, साइकोलॉजिकल स्ट्रेसेस आते हैं। इंसान जो हक पे रहता है, फजर को उठ के जो स्ट्रेस के गुजर रहा होता है इंसान, तो वो सारे अल्लाह ताला इसमें शामिल है। वो क्यों होगा तुम्हारे साथ वह समरात और फलों के नुकसान। अब ये समरात हालांकि ये माल के नुकसान में शामिल था, लेकिन अलहदा अल्लाह ताला ने जिक्र किया। उसकी दो वजूहत उलमा ने लिखी, एक तो ये कि मदीना तैयबा में वो काश्तकारी उनका पेशा था, तो इसलिए उनको ज्यादा, चूंकि वहां तहरीर किबला हुआ, किबले की डायरेक्शन चेंज हुई, बातें सुननी पड़ी, तो उनको ये भी कह दिया गया एडिशनली कि तुम्हारे ऊपर ये भी नुकसान आ सकते हैं जो तुम्हारा ज़रात, तुम्हारा पेशा है। अब इसको ब्रॉड किया जाए तो वो इंसान का जो भी पेशा हो उसके नुकसान, जहां से भी उसको मिल रही है चीजें उसके नुकसान। और बाद उन्होंने कहा कि इसमें औलाद मुराद है, क्योंकि वो दिल का इंसान का फल होता है, दिल उससे अटैच होता है, तो औलाद के नुकसान से भी तुम्हें आजमाएंगे। कभी बीमारी आएगी, कभी उसकी परेशानी देखनी पड़ जाएगी, तुम्हारे हक पे रहने की वजह से वो परेशान होगा, वो भी एक आजमाइश, या वो फौत हो जाएगा। तो ये सारी किस्म के परेशानियां इंसान पे आ सकती हैं। तो अल्लाह ताला ने कहा बशर साबिरीन, सब्र करने वालों को खुशखबरी दे दो। अब यहां पे भी, अब आयत के शुरू से लेके अभी ये बात तसलसल चल रहा है कि हर जुमला इंसान को तसल्ली के लिए काफी। वह बशर साबिरीन की खुशखबरी दो सब्र करने वालों को, कि दुनिया के अंदर भी उनके रहमते हैं, आखिर में भी है, दुनिया में भी अल्लाह की मैयत है, आखिर में भी उनके लिए दर्जे हैं। क्योंकि हदीस पाक में आता है, मफहूम है कि अल्लाह ताला क़यामत के दिन ऐलान करेंगे सब्र करने वाले कहाँ हैं, वो जमात सारे जो लोग होंगे उनमें से वो उठेंगे और जन्नत में जा रहे होंगे, फरिश्ते पूछेंगे कहाँ, तो उन्होंने कहा कि अल्लाह ताला का ऐलान है कि बगैर हिसाब के जाओ जन्नत। क्यों, तुम सब्र करने वाली जमात साबिरून हो। तो अल्लाह ताला की खुशखबरी वो भी दो, आज भी दो, कि अल्लाह की मैयत उन्हें हासिल होती है, उनकी रूहानियत, उनकी अल्लाह ताला से एक अटैक भी बढ़ जाती है सबर की वजह से। और आज सल्लल्लाहु अलैहि वसल्लम जैसी हस्ती को हुक्म हुआ कि खुशखबरी दो। अब उलमा ने उसमें भी बारीक नुक्ता लिखा कि जब आजमाइश की बात हुई तो अपने से लेट किया ताकि सारे उसके लिए अलर्ट हो जाए, खुशखबरी की बात हुई तो उनको आप सल्लल्लाहु अलैहि वसल्लम से कहा कि वो जाके कहें कि इसमें कोई, क्योंकि अल्लाह ताला की एक जलालत शान है और आप सल्लल्लाहु अलैहि वसल्लम की का नाम सुनते एक रहमत की कैफियत इंसान को फील होती है। तो इसमें भी अल्लाह ताला ये बताना चाहते थे, ऐसे में ये रहमत तुम पे आती है कि खुशखबरी भी उधर से सुनो, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम की नाम सुनते ही एक रहमत वाली कैफियत आती है, अल्लाह के नाम सुनते ही जलालत वाली कैफियत तारी हो जाती है। तो ये भी बारीक नुक्ता लिखा कि अल्लाह ताला ने कहा कि मैं खुशखबरी दे, तो नहीं कहा कि आज मैं खुशखबरी दे, क्योंकि इसमें भी रहमत का पहलू छुपा हुआ। और आगे कहा अल्लज़ीना इज़ा असाबतहुम मुसीबा قالوا انا للہ و انا الیہ راجعون, یہ وہ لوگ ہیں جب ان کو کوئی مصیبت پہنچتی ہے تو یہ کہتے ہیں ہم سب اللہ ہی کے لیے ہیں اور ہم کو اللہ کی طرف لوٹ کے جانا ہے. تو پھر وہی بات کہ اللہ دینا اذا اصابت, جب مصیبت پہنچتی ہے. اب علماء نے یہ بھی لکھا کہ جب کا وقت ہے نا, جب مصیبت پہنچتی ہے تو مطلب کوئی ایکسیپشن نہیں, یہ پارٹ آف دا لائف ہے. کیونکہ یہ اس طرح کے انداز کب اپنایا جاتا ہے جب کوئی چیز یقینی ہو کہ جب وہ آئے گا تم نے یہ کرنا ہے, تو یقینی طور پر وہ آئے گا اور تم نے یہ کرنا ہے. تو جب مصیبت آئے گی پہلے سے تم تیار ہو, میں نے کہہ دیا میں بھیجوں گا, تیار رہو. جب وہ آئے گی تو تب تم نے کیا کرنا ہے, انا للہ و انا الیہ راجعون, یہ کرنا. اور اس پورے جملے کے اندر بھی تسلی ہے. کیا کہ انسان غم کی کیفیت میں کیوں جاتا ہے, کسی مصیبت میں کسی پریشانی میں غم کی کیفیت میں اس لیے جاتا ہے کہ اس کی ڈیزائر پوری نہیں ہوئی. مثال یہ ہر چیز پہ اپلائی کر لیں, فجر ٹوٹنا اور سونا چاہتا ہے ڈیزائر پوری نہیں ہو رہی, اس کے بیٹے سے محبت ہے فوت ہو گئے ڈیزائر وہاں ٹوٹ گئی, والدین فوت ہو گئے ڈیزائر وہاں ٹوٹ گئی. تو اللہ تعالیٰ نے کہہ دیا کہ ڈیزائر ہے کیوں, اٹیچمنٹ اور تمہاری خواہش اور تمنا کیوں ہے. کیونکہ تمنا تو ہوتی ہے جب تمہاری کوئی چیز ہو, یعنی خواہش تو تب ہو نا کہ میری چیز ہے, میرا جسم ہے, میری بیٹا ہے, میری والدین ہے, میرا جب ساتھ لگتا ہے تب انسان کے اندر وہ ڈیزائر آتی ہے. کبھی تمہارا کچھ نہیں ہے. اس کی ایسی سمجھے انسان کہ جب کس کو امانت رکھوائے اور وہ لینے آئے تو انسان کو دیتے ہوئے کوئی تردد نہیں ہوتا, کوئی غم نہیں ہوتا وہ کیوں آ گیا لینے. ہاں یہ ہو سکتا ہے کہ انسان کئی بار غم کی کیفیت میں چلا جاتا ہے, رو پڑتا ہے, اس کی وجہ بھی کیا ہے. اس کی مثال یوں سمجھے کہ جب جیسے انسان اپنی بیٹی کی شادی کرے, اب شادی میں خوش ہوتا ہے کہ اس کی شادی ہو رہی ہے, لیکن ساتھ اسے غم بھی ہوتا ہے کہ بیٹی جدا ہو رہی ہے. تو اس اٹیچمنٹ کی وجہ سے غم بھی ہے لیکن خوشی بھی ہے. تو اسی طرح مومن کی کیفیت ہوتی ہے کہ اللہ نے کچھ لے لیے, ٹھیک ہے اسی کے ساتھ لے لیا, نہیں غم کبھی کبھار ہوتا ہے یا اس کو ہوتا ہے اٹیچمنٹ کی وجہ سے, کہ بیٹے سے اٹیچمنٹ تھی, ماں سے اٹیچمنٹ تھی, چیز سے اٹیچمنٹ تھی, وہ نکلا تو اس کا غم ہوا فطری طور پہ, لیکن اندر سے وہ خوش ہوتا ہے. اس کو کوئی ایسی کیفیت بے چینی والی نہیں ہوتی کہ یہ کیوں ہو گیا. تو اس لیے اللہ تعالیٰ نے کہ اس سارے غم کو ہلکا کر دیا کہ میرا تھا میں نے لے لیا, اور آگے پھر کہہ دیا ان میں نہیں واقعی ہوں, یاد رکھو وہ چیز جو تم سے چھینی وہ میری تھی, میں نے لے لی اور تم بھی میرے ہو, تمہیں بھی میں لے لوں گا. تو اتنا غم نہ کرو. انسان کیونکہ فوت ہوتا ہے غم میں چلا جاتا ہے, تو وہ اللہ نے کہا اتنا نہیں راجی ہوں, تم بھی ان کے پاس جا رہے ہو. اور عالم ارواح بھی ساری مل جاتی ہیں آپس میں. اگر عالم بس وہ علیین میں نیک روح ہو تو وہاں کٹھی کر دی جاتی ہیں, وہ جو دوسرا مقام ہو وہاں کٹھی کر دی جاتی ہیں. تو وہ آگے چلے گئے تو اس میں بھی تسلی مل گئی کہ تم بھی یہاں پہ ہمیشہ رہنے تھوڑی آئے ہو, تم نے بھی آگے چلے جانا. تو پورے انسان کے ہر غم کے ہر پہلو کو اللہ تعالیٰ نے ہلکا کر دیا. آگے ساری آیت کو سمجھ لے کہ آزمائش ہے یہ ہوگا, ٹیسٹ ہے ہوگا, اور کیوں نہیں کر سکتا انسان, اور یہ اللہ تعالیٰ کی چیز تھی وہ لے لی, اور تم نے بھی ان کے وہاں چلے جانا ہے. تو یہ سارا انسان کی تسلی کا سامان. اور پھر اللہ تعالیٰ نے اور انسان کو تسلی دی اور اس کی خوشخبری سنائی کہ وہ لائق علیہم صلوات من ربہم و رحمہ واولئک هم المهتدون, یہ وہ لوگ ہیں جن پر ان کے پروردگار کی طرف سے خصوصی عنایتیں رحمتیں ہوتی ہیں اور عام رحمت ہے, اور یہی لوگ ہیں جو ہدایت پر ہیں. تو یہ اللہ تعالیٰ نے واضح کر دیا. ایڈیشنلی لیکن ہر کتنی تسلی کا سامان, کتنا جیسے اللہ تعالیٰ خوش ہو صبر کرنے والوں, ایسی اسٹرگل کرنے والوں کہ کہاں کہ صلوات ہے, صلوات ہے اللہ تعالیٰ کی ان لوگوں پہ. ایک اللہ تعالیٰ صلوات, جیسے اللہ نے کہا کہ اللہ تعالیٰ صلوات بھیجتا ہے آپ صلی اللہ علیہ وسلم پہ, اور فرشتے بھیجتے تم بھی ہم پہ صلوات بھیجو. اب مومنین کو بھی اللہ نے کہا کہ تم پہ بھی صلوات ہے. اب اس کا درجہ فرق ہوتا ہے, اس کو خصوصی رحمت کہہ دیا. تو اللہ ایسے اس کے متوجہ ہو جاتا ہے, اور عام بھی رحمتیں ہیں. تو بعض اللہ نے لکھا کہ اس سے مراد ہے کہ آخرت کی بھی رحمت اور دنیا کی بھی رحمت. آخرت کی میت دنیا کی میت, آخرت کی خوشخبریاں دنیا کی خوشخبریاں. آخرت میں غیب کا نظام حرکت میں آتا ہے جنت میں, اور دنیا کے اندر غیب کا نظام حرکت میں آتا ہے, دونوں کی خوشخبری سے مل رہی. وہ لائک ہوں محتدون اور اسٹریس کے ساتھ, اور یہی لوگ ہیں جو ہدایت پر ہیں. ये है वो रास्ता जिसके लिए हम दिन रात दुआएं करते हैं, दिन सरात मुस्तकीम, अल्लाह ताला हिदायत दे दे, वो सबर है। उस स्ट्रेट पाथ पे जमे रहना सबर है, अपने आप को गैर दूरी कामों से निकाल के अल्लाह के जिक्र याद में लगाए रखना, अल्लाह ताला की शरीयत पे कायम रखना, ये सबर है, ये विदाउट एफर्ट नहीं होता। इसमें सारे क्वेश्चन आंसर हो रहे हैं कि जो नौजवान लोग करते हैं अपनी निगाहों की हिफाजत से मुतालिक, जो मुश्किल में लोग करते हैं कि जब किसी की बेटी का रिश्ता नहीं हो रहा, वो नौजवान लड़कियां करती हैं कि हमारे रिश्ते नहीं हो रहे, और जो वो सारे लोग जो करते हैं कि हमारे पास वक्त ही नहीं है अल्लाह की याद में बैठने का, सब का आंसर यहाँ पे अल्लाह ताला दे रहे हैं कि सब्र मांगता है, एक एफर्ट मांगता है। ये ऐसा नहीं होगा खुद ब खुद सब कुछ हो जाए। तुम सारा दिन टीवी देखते रहो, वक्त निकल आए हर चीज के लिए, तुम सारा दिन फेसबुक पे बैठे रहो, सारा दिन व्हाट्सएप पे बैठे रहो, वक्त निकल आएगा, ऐसा नहीं होगा, तुम्हें कुछ ना कुछ स्ट्रगल करनी पड़ेगी। ये सारे अल्लाह ताला हमें बता रहे हैं, यही हिदायत का रास्ता। वह हम लव मोमिनून, के मोमिनीन वो है जो लव बातों से फजूल बातों से इराज करते हैं, उनको अपने टाइम की कदर होती है कि मैं जिंदगी है, कोई मजाक नहीं है, वो गैर जरूरी बोलते भी नहीं, गैर जरूरी लोगों से उलझते भी नहीं, उनकी बिल्कुल डिसिप्लिन लाइफ होती है, यही सबर वाले की जिंदगी। तो मुख्तलिफ अंदाज से अल्लाह ताला ने इस बात को, इस कॉन्सेप्ट को क्लियर किया, और जब इंसान पे ये शुगर और सबर की कैफियत हावी होती है तो उसे एक मुकाम मिल जाता है जो मुकाम रजवा है, क्योंकि इंसान में ही कैफियत है, कुछ उसे मिला है, कुछ उसे छिना हुआ है। तो जब ये शुक्र होता है, उसकी कैफियत उसपे फील होता है कि क्या क्या अल्लाह ने मिल दिया है, खुशी की कैफियत, और सबर यह है कि जब छिन गया कोई उसे दम नहीं है, उसे तब भी ये खुशी की कैफियत है कि अल्लाह के लिए उसने ले ली। तो अब इस शख्स के कल्ब पे झांक के देखें तो वो एक राजी होता है अल्लाह से, हकीकी राजी होता है, वह तकल्लुफ राजी नहीं होता, हकीकी राजी होता है। ये है मुकाम रबा, और ये है एक्सट्रीम रूहानियत की और दीन की, और कि इंसान को ये मुकाम रबा मिल जाए। एक बार एक अल्लाह वाले से, अल्लाह वाले हैं, उनसे मैंने बुलाते खुद ये सवाल किया, और मैं आमतौर पर पूछता रहता हूं क्योंकि की पॉइंट्स पे असर करना होता है ताकि जिंदगी में उसको लाया जाए। मैंने कहा कि रूहानियत की एक्सट्रीम क्या है, क्या मेरा एम क्या है, कहां पहुंचना है, तो उनका आंसर ये था कि मुकाम रजा रूहानियत की एक्सट्रीम। जब तुम अपने दिल के अंदर झाँको, तुम्हें जरा बराबर भी कोई गम फीलना हो अल्लाह ताला के किसी बात पे, कि शरीयत पे, वो है रूहानियत की इत्तेहा। अपनी जवानी से, बचपन से आज तक और आगे जो हालात आएंगे, तुम्हें कोई शिकवा ना हो कि ये क्यों हुआ, ऐसा हो जाता, ऐसा वैसा भी ना हो, इस टाइम बस भी ना हो जिंदगी में, वो है मुकाम रज़ा, और वो इसकी एक्सट्रीम। और ये बात नहीं मैं रहे, मैं इंशाल्लाह किसी और मौके पर बताऊंगा कि उल्मा ने, मशायख ने इस रास्ते को जो अल्लाह तक जाता है, वो काम सलूक जिसे कहते हैं, उसको 10 दर्जों में डिवाइड किए, उसके 10 दर्जे रखे हैं, जो तौबा से शुरू होते हैं कि जब इंसान नियत करता है कि गुनाह छोड़ के अल्लाह का हो जाऊं, तौबा से शुरू होता है, और आखिरी दर्जे जो मुकाम रजा, और ये सब्र, शुक्र, अनादर, ये सारे रास्ते के दर्जे हैं। तो जब ये कैफियत इंसान के अंदर आए तो इंसान के अंदर उतर जाती है, तो वो मुकाम रजा पे होते हैं। और ये एक बात ही, हाँ सबर है, सुन लिया क्या, अब इसको अप्लाई करना शुरू करें जिंदगी में, पता चलेगा ये होता क्या। जब दिल टूटा रहता है हर वक्त, तो बचा बचा के ना रख से, तेरा आईना है वो आईना, शिकस्त हो तो अजीज तक है निगाह आईना साथ। ये जब नुक्ते में पहुंच जाता है कि दिल टूटने के लिए बना, ये टूटा रहेगा, मैंने सुबह से रात तक इसको तोड़ना है, लेकिन अल्लाह की शरीयत नहीं तोड़ सकता, मैं जान दे सकता हूँ, शरीयत नहीं तोड़ सकता, मैं निगाह नहीं उठा सकता, मैं जान दे सकता हूँ, मैं झूठ नहीं बोल सकता, मैं जान दे सकता हूँ। जब ये कैफियत होगी, ये सबर का मौका, तो अल्लाह ताला से दुआ भी करे। और इसीलिए मुकाम सलूक का जो आपने उनका मुकाम रजा रखा और रास्ते में सब तय हो जाते हैं, तो वो क्या होता है, वो जिक्र की कसरत भी सारे मुकाम तय करा देती, और वही बात जिक्र अंदर से इंसान को बदलता है, और दूसरी चीज स्टिल उसे एफर्ट करनी पड़ती है। तो ये मुजाहिदा और ये जिक्र, ये दोनों मिलके उसे इन सारे रास्तों से ये कैफियात और मुकामात दे देते हैं, और साथ साथ अल्लाह की से दुआ भी करते रहना चाहिए कि अल्लाह ताला इनके हक, इन सारी चीजों की हकीकतें नसीब फरमा दे, وآخر دعوانا أن الحمد لله رب العالمين. دعاء كده. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. یا اللہ پاک آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریف ہیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں آپ کے لیے ہیں. یا رب العزت آپ ہی نے ہمیں بنایا، اللہ اللہ احسن بنایا، ہمیں زندگی دی، ایمان دیا، یا اللہ قرآن جیسی نعمت دی، یا اللہ ہمیں والدین دیے جنہوں نے تربیت کی، ہمیں ساتھ دیے جنہوں نے گائیڈ کیا. یا اللہ پاک آپ نے تمام اسباب مہیا کر دیے اور آج اپنی یاد میں بیٹھنے کی توفیق نصیب فرما دی، ہمیں اپنے قرآن کو سمجھنے سمجھانے کی اللہ توفیق نصیب فرما دی. یا اللہ یقیناً آپ کا بھی خیر کا ارادہ ہے. یا اللہ پاک ورنہ کتنے بے ایمان لوگ دنیا کے اندر ہیں، کتنے تیرے باغی یا اللہ پاک تجھے نام ماننے والے موجود ہیں. آپ نے ہمیں سلیکٹ کر کے یا اللہ بغیر ایفرٹ کے ایمان والوں میں شامل کر کے قرآن ہمارے ہاتھوں میں سنوا دیا. یا اللہ پاک جب آپ کا خیر کا ارادہ ہے تو یا اللہ پاک کی رحمت سے، یا اللہ پاک آپ ہی کی توفیق سے جتنا ہو سکا ہم نے ایفرٹ کر لی. یا اللہ پاک آپ اپنے شان نشان ہمیں اجر بھی نصیب فرما دیجئے، اور یا اللہ ان کی حقائق بھی ہم پہ کھول دیجئے. یا اللہ پاک زبان سے یہ باتیں ہمارے دل میں اتار دیجئے، یا اللہ زندگی میں اتار دیجئے، ہماری سستی کاہلی کو ختم کر دیجئے. یا اللہ ہم نہ جانے کیسے یا اللہ عجیب مسلمان ہیں کہ یا اللہ پاک کے ذرا سے بھی آپ کے لیے کوئی قربانی دینے کو تیار نہیں ہے. یا اللہ قربانی کے لیے جانور ذبح کر دیتے ہیں لیکن اپنی ایک بھی عادت کو بدلنے کے لیے تیار نہیں. یا اللہ صبح اٹھنا ہمارے لیے مشکل، یا اللہ پاک نگاہوں کو جھکانا مشکل، یا اللہ زبان کو کنٹرول کرنا مشکل، یا اللہ پاک داڑھی رکھنا مشکل، پردہ کرنا مشکل، یا اللہ لوگوں کی باتیں برداشت کرنا مشکل. یا اللہ یہ چیز بھی آپ کے لیے ہم قربان کرنے کو لیے تیار نہیں. یا اللہ پاک آپ اپنی رحمت سے سبق کی حقیقت ہم پہ کھول دیجئے، ہمیں اس پہ زندگی کی حقیقت کھول دیجئے کہ زندگی آپ نے کس لیے بنائی، کس لیے ہمیں بھیجا، یہ وقت کیا ہے، یہ کس لیے ہمیں دیا گیا ہے، یہ شعور کس لیے ہمیں دیا گیا ہے، قرآن کس لیے ہمیں دیا گیا ہے، آپ کی ذات کون ہے، آپ کی حقیقت کیا ہے، آپ کی معیت کیا ہوتی ہے، آپ کا قرب کیا ہوتا ہے. یا اللہ پاک یہ دنیا میں کیسے حاصل کیا جاتا ہے، جنت کو کیسے حاصل کیا جاتا ہے، اس کے اونچے مقامات کیا ہیں. یا اللہ پاک یہ سارے حقائق ہم سے کھول دے، اس علم کو ہمارے یا اللہ پاک دل کے اندر اتار دے، ہمارے عمل کے اندر اتار دے. یا اللہ پاک جو ہمارے اوپر ایک سستی اور لیزینس حاوی ہے اس وجہ سے کہ ہم نے یا اللہ پاک علم کو عمل میں نہیں ڈھالا، یا اللہ پاک اپنی رحمت سے اس لیزینس کو ختم کر دے. یا اللہ پاک جو گناہ باعث بنے ہوئے ہماری سستی کا، ان گناہوں کو معاف کر دے. یا اللہ پاک جو گناہ باعث بنے ہوئے ہیں ہمارے رکے رہنے کا، یا اللہ تیری طرف آگے بڑھنے سے، ان کو معاف فرما دے. یا اللہ پاک جو بھی وجوہات اپنی رحمت سے معاف فرما دے. اور یا اللہ پاک جتنے اسباب ہیں جو کہ یا اللہ تیرے قرب کے لیے متعین ہیں، یا اللہ اپنی رحمت سے ان اسباب کو ہمارے لیے بسہولت میسر فرما دے، اور بسہولت اس پہ چلنا ہمارے لیے آسان فرما دے. یا اللہ پاک ہم ناز نخروں میں پلے ہوئے ہیں، ہم ذرا مشکل برداشت نہیں کرتے، یا اللہ اپنی رحمت سے اپنے تک آنے کا راستہ بھی آسان فرما دیجئے. یا اللہ پاک جس طرح آپ نے ہمارے جسم کو آسانیاں دی، یا اللہ ہماری روح کی ترقی کے لیے بھی آسانیاں پیدا فرما دے. یا اللہ پاک اپنے قرب کے لیے ہم آسانیاں پیدا فرما دے. یا اللہ رحمت والا معاملہ فرما. یا اللہ پاک جو لوگ پریشانیوں اور مشکلوں میں ہیں، اپنی رحمت سے ان کی پریشانیاں دور فرما، ان کی مشکلیں آسان فرما. یا اللہ غموں کو دور فرما. جو یا اللہ رزق کی وجہ سے پریشان ہیں ان کو رزق حلال نصیب فرما. جو اولاد کی وجہ سے پریشان ہیں نہ ہونے کی وجہ سے، انہیں نیک صالح اولاد نصیب فرما. جن کی اولاد ہیں ان کی اولادوں کو نیک و صالح بنا. یا اللہ پاک آنکھوں کی ٹھنڈک بنا. یا اللہ پاک دین میں ان کا ساتھی بنا. ان کے لیے یا اللہ پاک آزمائش نہ بنا. یا اللہ پاک جو صحت کی وجہ سے پریشان ہیں، بیمار ہیں، انہیں صحت کاملہ نصیب فرما. جن کے رشتہ دار بیمار ہیں، ان کے رشتہ داروں کو صحت کاملہ نصیب فرما. جو روحانی بیمار ہیں، انہیں روحانی شفا نصیب فرما. یا اللہ پاک جو جس مشکل میں ہیں، اس کو اس مشکل سے نکال دیجئے. ہم سب کو عافیت والی زندگی نصیب فرما. عافیت و ایمان کے ساتھ ایمان والی موت نصیب فرما. عافیت کے ساتھ یا اللہ قبر میں رہنا نصیب فرما. عافیت کے ساتھ حشر کا معاملہ فرما کے بلا عذاب بلا استحقاق جنت سے دور نصیب فرما. یا اللہ پاک اپنی رحمت سے مقام رضا نصیب فرما، مقام صبر نصیب فرما، مقام شکر نصیب فرما. اپنی رحمت کا ہم معاملہ فرما. یا اللہ ہمارے والدین، یا اللہ پاک کی زندگی میں، یا اللہ اور عمر میں اور صحت میں برکت، یا برکت پیدا فرما, یا اللہ پاک ہمارے مشائخ کے ساتھ میں کسی ہیں تو ہمارے برکت پیدا فرما, جو فوت ہو چکے ان کی مغفرت فرما, ان کے درجات کو بلند فرما, یا اللہ پاک مسلمان جہاں جہاں پریشان ہیں ان کی پریشانیاں دور فرما, یا اللہ ان کے لیے مشکلات سے نکلنا آسان فرما, یا اللہ پاک اپنی رحمت سے پوری امت کو سچی پکی توبہ نصیب فرما اور اپنی طرف بڑھنا آسان فرما, یا اللہ پاک اپنی رحمت سے جو خیر آپ صلی اللہ علیہ وسلم نے, انبیاء نے, صحابہ نے, اولیاء نے مانگی خیر نصیب فرما, جن شروع سے پناہ مانگی وہ شروع سے پناہ نصیب فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی رسوله محمد و آلہ و صحابہ اجمعین, وبرحمتک یا ارحم الراحمین.